यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी व्यवसायीहरूसँगको छलफललाई निरन्तरता। आज हस्तकला व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा विपक्षीहरूको प्रस्ताव। र अमेरिकाले आणविक तथा संवेदनशील क्षेत्रमा आक्रमण गरे कड़ा जवाब दिने इरानको चेतावनी। समाचार अब विस्तारमा। नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको छलफलमा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरूले बताउनुभयो। त्यसक्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सृजना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा प्रधानमन्त्री शाहले महासंघका पदाधिकारीहरूले राष्ट्रिय स्तरमा हस्तकला दिवस मनाउन गरेको मागमा तत्काल समन्वय गर्न आफ्नो टीमलाई निर्देशन दिनुभयो। त्यस्तै हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकोमा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्रीले आश्वस्त पार्नुभयो। हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनर्निरन्तरता दिने विषयमा पनि आश्वासन दिनुभयो। हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरू नै कार्यालय रहेकोमा त्यो आफूहरूलाई फिर्ता हुनुपर्ने पदाधिकारीको मागमा प्रधानमन्त्री सकारात्मक हुनुभयो। त्यस्तै उपत्यकामा हस्तकला ग्राम खड़ा गर्ने र साथै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाउनुभयो। छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान वज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाकुवा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। अहिले दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रतिपक्षी दलहरूले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको र त्यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐनको कार्यान्वयन अवस्थाको अध्ययन शुरू गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिश उपसमितिले संघीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। समितिले त्यसका लागि सांसद डाक्टर अन्जान साकीको संयोजकत्वमा सांसद खम्ब बहादुर खाती, झक्कु प्रसाद सुवेदी, कृष्ण प्रसाद सिटौला, राजेन्द्र लक्ष्मी गैरे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने अवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कार्यवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानून निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड़ दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुहुँदै संचार मन्त्रीले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड़नुपर्ने खाँचो औल्याउनुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कड़ा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट कार्यक्रम प्रभावकारी बन्द गएको छ। एक बोट फलफूल तथा जड़ीबुटी रोप्दा किसानले हातमै 100 रूपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढ़ी फलफूल तथा जड़ीबुटीका बिरूवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिब्दीकोट गाउँपालिका दुई चिदीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढ़ी बिरूवा लगाइसक्नु भएका उहाँले रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
फलफूल बिरूवा, सुन्तला, कागती, अरू अन्य फलफूल हुन सक्छ वन्यजन्तु हटाउनको लागि।
स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरूवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट सहयोग नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुमखोलाका किसान दिवाकर अर्याल।
कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपेका छन्, जसमा 40,00,000 रूपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। रिब्दीकोटमा फलफूल तथा जड़ीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जड़ीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफूल तथा जड़ीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त? पालिका अध्यक्ष नारायण बहादुर कार्की।
किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष, अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
एक बोट सयको नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज 44 बीपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपीको विक्रम सम्बत 2039 साउन 6 गते निधन भएको थियो। नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएका कोइरालाको जन्म विक्रम सम्बत 1971 भदौ 24 भएको हो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई, बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। उहाँका दुई कथा संग्रह श्वेत भैरवी र दोषी चस्मा तथा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन्। पहिरोका कारण बेनीघाट, आरूघाट, लार्के सड़कको सेती माछाखोला खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि सो खण्डको लिदिङ स्थित सड़क पहिरो गएकोले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले जानकारी दिनुभयो। सो ठाउँमा पहिरो हटाएर सड़क मरम्मत गर्न अनुमानित 6-7 घण्टासम्म लाग्ने हुँदा हाल सड़क अवरूद्ध नै रहेको गुरूङले बताउनुभयो। अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। नेपालगञ्जबाट संवाददाता आलम खान।
यसमा राम्रो आमदनी र सफल व्यवसाय छोडेर आफ्नै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू बिरलै भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका दुईकी गीता मौर्याले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगंज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या।
साउथ अमेरिकाको पराग्वे भन्ने ठाउँमा गए, त्यहाँ गएपछि के गर्ने, काम त के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा स्टार्ट गरे।
नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदनी भएको बताउनुहुन्छ मौर्या।
2071 नेपालगञ्जकै घरमा फेरि मैले सानो बटाई एउटा सुरु गरे, स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले ल्याउनु भयो।
गभर्मेन्टले जब त्यसको श्रम शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि गभर्मेन्टले चाहिँ एउटा साइडमा एउटा केही सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ भित्रबाट आओस् कि म यसमा लाग्यो भने पनि मेरो बुढेसकाल राम्रो जान्छ भन्ने।
विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवा लागि प्रेरणाको स्रोत भनेको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
रिपोर्टपछि अब बाँकी समाचार। अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले पनि अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाड़ मुनि रहेको इरानी आणविक भट्टीमा छिट्टै आक्रमण गर्ने भनी धम्की दिनुभएको प्रतिक्रियामा इरानीले त्यस्तो चेतावनी दिएको हो। विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको छ। कक्रोच जनता पार्टीको नेतृत्वमा सामाजिक सञ्जाल मार्फत शुरू भएको विरोध प्रदर्शन 2024 मोदी सरकार पुननिर्वाचित भएपछिको सबभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ। प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्। भारत सरकारले विद्यार्थीहरूको मागलाई व्यवस्था गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मंगलबार विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी व्यवसायीहरूसँगको छलफललाई निरन्तरता, आज हस्तकला व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा विपक्षीहरूको प्रस्ताव र अमेरिकाले आणविक तथा संवेदनशील क्षेत्रमा आक्रमण गरे कड़ा जवाब दिने इरानको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।